यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुहुने। कैलालीको खुटिया नदीमा डुबेर 4 जनाको मृत्यु। शिक्षालाई प्रविधि र उद्यमशीलतासँगै जोडेर जीवनोपयोगी बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। वीरगंजमा हैजाको संक्रमण देखिएका 57 जना उपचारपछि घर फर्किए, 84 जना संक्रमितको अस्पतालमा उपचार हुँदै। र रूसले युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 18 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ तथा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले भ्रमण दलमा रहेका सदस्य बीच प्रधानमन्त्री ओलीको उपस्थितिमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गरेको छ। प्रधानमन्त्री ओली यही भदौ 14 देखि 18 गतेसम्म चीनको तियानमिन शहरमा हुने शिखर सम्मेलनमा सहभागी हुन पर्सी बिहान तियानमिन प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि सभाले संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 यही भदौ 19 गते पारित गर्ने कार्यतालिका तय गरेको छ। सभामुख देवराज घिमिरेले विभिन्न राजनैतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गर्नुभएको छलफलपछि निजामती विधेयक राष्ट्रिय सभाबाट आएका खण्डमा यही भदौ 19 गते प्रतिनिधि सभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो। त्यसैगरी 26 गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेण्डर पनि तय भएको छ। यस्तै भोलि बस्ने प्रतिनिधि सभा बैठकले भूमि सम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछ भने भदौ 18 गते बस्ने बैठकले नागरिकता सम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ। त्यस्तै क्यालेण्डर अनुसार राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ। संसदको आगामी 15 दिनको तय गरिएको क्यालेण्डर अनुसार भदौ 18, 19, 25, 26 र 27 गते प्रतिनिधि सभाको बैठक बस्नेछ। कैलालीको खुटिया नदीमा डुबेर 4 जनाको मृत्यु भएको छ। आज दिउँसो नदीमा डुबेर धनगढ़ी उपमहानगरपालिका 17 का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र ओडा नम्बर 15 का जेब भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। गोदावरी नगरपालिका 9 स्थित खुटिया नदीमा नुहाउने क्रममा 4 जना नदीमा डुबेको उहाँले बताउनुभयो। उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउन गएका अन्य 3 जना सकुशल रहेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। डडेलधुराको नवदुर्गा गाउँपालिका 5 मा आज जीप दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नवदुर्गा 5 का 18 वर्षीय सुरेश साउद, 23 वर्षीय सुरेश पार्की, 40 वर्षीय तारा अवस्थी र 72 वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो। घाइते 6 जनालाई उपचारका लागि सदरमुकाम स्थित डडेलधुरा अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानको शारदा नगरपालिका 12 तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। जीपमा सवार 20 मध्ये 19 जना घाइते भएको र घाइते सबैको शारदा नगरपालिका 1 श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समिति पर्साले गत शुक्रबारदेखि आज साँझसम्म 583 जना हैजा संक्रमित बिरामी अस्पताल भर्ना भएका मध्ये 322 जना अझै उपचाररत रहेको जनाएको छ। समितिले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार 260 जना झाडा पखाला तथा हैजा संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्। हैजाको संक्रमण देखिएका 57 जना उपचारपछि निको भई अस्पतालबाट क्षेत्रबाट घर फर्किएका छन् भने 84 जना हैजा संक्रमितको अझै अस्पतालहरूमा उपचार भइरहेको छ। वीरगंजको नारायणी अस्पताल सहित 15 अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये 45 जनाको अवस्था गम्भीर रहेको छ, जसमध्ये 38 जनाको आईसीयूमा र 7 जनाको एचडीयू कक्षमा उपचार भइरहेको छ भने 277 जनाको जनरल वार्डमा उपचार भइरहेको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको व्यथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्र सेवकको पहिलो शर्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। मादी माध्यमिक विद्यालय संखुवा सभाको हीरक महोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोड़ेर जीवनोपयोगी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन, पाठ्यक्रम सिकाई पद्धति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समिति बैठकमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था अनुसार कायम गर्ने सहमति जुटेको छ। समितिको आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको मुख्य सचिव र मुख्य रजिष्ट्रारको पदावधि 2 वर्ष र सचिवको पदावधि 4 वर्ष कायम गर्ने सहमति जुटेको हो। युवाको उमेर अब 18 देखि 35 कायम भएको छ। सरकारले हालै राष्ट्रिय युवा नीति 2082 स्वीकृत गरेसँगै युवाको उमेर 18 देखि 35 कायम भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। यसअघि राष्ट्रिय युवा नीति 2072 अनुसार युवाको उमेर 16 देखि 40 वर्ष रहेको थियो। सरकारले नयाँ युवा नीति जारी गरेको हो। राष्ट्रिय युवा नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा 18 देखि 35 वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ भनेर उल्लेख छ। 2078 सालको जनगणना अनुसार नेपालमा 16 देखि 40 वर्ष जनसंख्या 42.56% थियो। संयुक्त राष्ट्र संघले 15 देखि 24 वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ। प्रत्येक 5-5 वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भए पनि 10 वर्षपछि नीति संशोधन गरिएको हो। काठमाडौँमा आजदेखि अहिंसा महोत्सव शुरू भएको छ। अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपक्षीमाथि मानव जातिले गर्ने हिंसा र त्यसलाई घटाउने बारे विभिन्न प्रवचन तथा बहस हुनेछन्। पोषणविद, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू महोत्सवका लागि निम्त्याइएका छन्। कार्यक्रममा विभिन्न धार्मिक संस्थाका प्रतिनिधिले धेरैजसो धर्मको सार अहिंसा रहेको तर कतिपयले धर्मभित्र समेत हिंसाका अंश छिराएर धर्मलाई विरूप बनाएको बताए। भोलि र पर्सी खानपान लगायत विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधि अहिंसावादीहरूका विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव शनिबारसम्म चल्नेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी लिपुलेख लगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताउनु भएको छ। आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै अध्यक्ष दाहालले विगतमा कालापानी लिपुलेख लिम्पियाधुरा जस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गर्नुभयो। गौरा पर्व आजदेखि शुरू भएको छ। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजबाट चार दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरूडा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरूडा पञ्चमी पनि भनिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू हुने जानकार खगेश्वरी साउदले बताउनुभयो। आजैदेखि ठाउँ ठाउँमा देउडा नाच्ने प्रचलन छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित आठ जना र निर्माण कम्पनी विरूद्ध 36,20,000 रूपियाँ बराबरको बिगो माग दावी गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको किएभमा गरेको हवाई आक्रमणमा परि चार बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। गैरातीको रूसी आक्रमणमा परि किएभस्थित ब्रिटिश काउन्सिल र युरोपेली युनियनको भवनमा पनि क्षति पुगेको छ। ती भवनहरूमा क्षति पुगेपछि बेलायतको परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका रूसी राजदूतलाई बोलाएर सोधपूछ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। उत्तर कोरियाका नेता किम जोङ उन आगामी हप्ता चीनको बेजिङमा हुने सैनिक परेडमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उपस्थित हुने चीनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले मध्यस्थताको प्रयास गरिरहेका बेला उत्तर कोरियाली नेतालाई भेट्न चाहेको बताउनु भएको अवस्थामा नेता किम चीन जानुहुने भएको हो। आगामी सेप्टेम्बर 3 चीनको विजय दिवस भिक्ट्री डेमा बेजिङमा विश्वभरका नेताहरूलाई आमन्त्रण गरिएको छ। अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पूर्व योजनाकार मञ्च नेपालले बिहिबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको समृद्धितर्फको यात्रालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान र विश्वास गर्न सक्ने गरी अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति बहस कार्यक्रममा वक्ताहरूले बजेटमा उत्पादकत्व बढ़ाउने र प्रतिस्पर्धात्मक विकास प्रक्रियालाई जोड़ दिने गरी नीतिगत सुधार गर्नु जरूरी रहेको पनि बताउनुभयो। त्यस अवसरमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नेतर्फ सरकार सजग रहेको बताउनुभयो। योजनाबद्ध विकासमा अगाडि बढ़ेको 5 बित्दा पनि नेपालले सोचे अनुरूप काम र स्रोत व्यवस्थापन गर्न नसकेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले योजनाको लागत र प्रतिफल मूल्यांकन गरेर मात्रै योजना बैंकमा योजना समावेश गर्ने परिपाटीको विकासमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व योजनाकार मञ्च नेपालका उपाध्यक्ष डाक्टर पुषराज पाण्डे, प्राध्यापक डाक्टर गोविन्द नेपाल लगायतका वक्ताहरूले ठिक ढंगले हिसाब व्यवस्थापन नगर्दा सरकारको बिरुजु बढ़िरहेको बताउनुभयो। उहाँहरूले असारको अन्तिम हप्तामा रकमान्तर गरी खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नै पर्ने धारणा पनि त्यस अवसरमा राख्नुभयो। भोजपुरमा ड्रागन खेतीको विस्तार हुँदै गएपछि संलग्न कृषकहरूले राम्रो आमदनी लिइरहेका छन्। भोजपुरको टेम्के मयुङ गाउँपालिका 8 गोगने सल्लेनीमा मात्रै 42 रोपनी क्षेत्रफलमा ड्रागन फ्रूट खेती गरेको र त्यसबाट मासिक 1,00,000 भन्दा बढ़ी आमदनी लिइरहेको किसान शम्भु नेपालले बताउनुभयो। ड्रागनको बिरूवा रोपेको 2 लगातार धेरै समयसम्म फल दिने भएकाले अहिले भोजपुरमा ड्रागन खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियनसँग लगातार दोस्रो हार बिहोरेको छ। बिहबार सम्पन्न दोस्रो अभ्यास टी20 खेलमा नेपाल 3 रनले पराजित भयो। बिहबारै सम्पन्न पहिलो खेलमा पनि नेपाल 3 विकेटले निराशा बनेको थियो। साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको 161 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै 157 रन मात्रै बनाउन सक्यो। नेपालका लागि रूपेश कुमार सिंहले 37, लोकेश बमले 32, भीम सार्कीले 29, कुशल भुर्तेलले 11 र आरिफ शेखले 10 रन बनाए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 160 रनको युगफल तयार पारेको थियो। नेपालका लागि रूपेश सिंह, करण केसी र शाहबब आलमले समान 2 तथा दिपेन सिंह ऐरी र कुशल फुर्तेलले समान 1 विकेट लिए। नेपाल ए पहिलो अभ्यास टी20 खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघसँग डकवर्थ लुइस डीएसएल पद्धतिका आधारमा 15 रनले पराजित भएको छ। यससँगै पाँच खेलको श्रृंखलामा नेपाल एक शून्यले पछि परेको छ। श्रृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ। बिहिबार गुवाहाटीमा आसामले प्रस्तुत गरेको 191 रनको लक्ष्य पछ्याइरहेको नेपालले 8 ओभरमा 3 विकेट गुमाउँदै 64 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई विजेता घोषणा गरिएको हो। खेल रोकिनु अघि शुभ कंसकार 33 र सन्दीप जोरा 2 रन बनाएर खेलिरहेका थिए। यसै गरी कप्तान अनिल कुमार शाह 20, पवन सराफ 6 र ईशान पाण्डे 1 रन बनाएर पेभिलियन फर्किएका थिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 190 रनको युगफल तयार पारेको थियो। नेपालका लागि आकाश चन्दले 3, सागर ढकाल र विवेक कुमार यादवले समान 2 तथा आदिल आलम अन्सारीले 1 विकेट लिए।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका धेरै स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी र कोशी प्रदेशको तराईका भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुहुने, कैलालीको खुटिया नदीमा डुबेर 4 जनाको मृत्यु, शिक्षालाई प्रविधि र उद्यमशीलतासँगै जोडेर जीवनोपयोगी बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़, वीरगंजमा हैजाको संक्रमण देखिएका 57 जना उपचारपछि घर फर्किए, 84 जना संक्रमितको अस्पतालमा उपचार हुँदै, र रूसले युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 18 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।